جزاكم الله. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ما أصاب من مصيبة إلا بإذن الله، ومن يؤمن بالله يهدي قلبه، والله بكل شيء عليم، إلى الآخر. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو ہم پیج نمبر 469 سے معارف و مسائل پڑھ رہے ہیں، ٹھیک ہے؟ یہ میں ذرا لکھ لوں یہاں پر. سورۃ التغابن کے معارف و مسائل پیج نمبر 469 سے، کیونکہ ہم ان آیات کا ترجمہ اور خلاصہ تفسیر پڑھ چکے ہیں، تو معارف و مسائل میں حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ فرماتے ہیں، پہلی آیت کے تحت اس میں اللہ تعالیٰ نے کیا کہا تھا کہ ما اصاب من مصیبۃ الا باذن اللہ، کہ نہیں پہنچتی کوئی بھی مصیبت سوائے اس کے کہ اللہ تعالیٰ کی اجازت ہو، یعنی اللہ کی اجازت ہو اسے پہنچنے کے لیے. صحیح ہے. وَمَن يُؤْمِن بِاللَّهِ يَهْدِ قَلْبَهُ، اور جو ایمان لے کر آتا ہے اللہ پر، تو اللہ تعالیٰ اس کے قلب کو ہدایت فرما دیتا ہے. تو فرماتے ہیں کہ مطلب اس کا یہ ہے کہ یہ امر تو اپنی جگہ ایک یقینی حقیقت ہے کہ اللہ تعالیٰ کے اذن و مشیت کے بغیر کہیں کوئی ذرہ بھی نہیں ہل سکتا. اللہ کے اذن کے بغیر نہ کوئی کسی کو نقصان و تکلیف پہنچا سکتا ہے، نہ نفع اور راحت پہنچا سکتا ہے. مگر جس شخص کا اللہ پر اور اس کی تقدیر پر ایمان نہیں ہوتا، مصیبت کے وقت اس کے لیے قرار و سکون کا کوئی سامان نہیں ہوتا. وہ ازالہ مصیبت کے لیے ہاتھ پیر مارتا رہتا ہے، یعنی مصیبت کو ہٹانے کے لیے اپنے اوپر سے ہاتھ پیر مارتا رہتا ہے، بخلاف مومن کے جن کا تقدیر الہی پر ایمان ہے، اللہ تعالیٰ اس کے قلب کو اس پر مطمئن کر دیتا ہے، یعنی اس کا قلب سکون پا لیتا ہے کہ جو کچھ ہوا اللہ تعالیٰ کے اذن و مشیت سے ہوا. جو کچھ مصیبت مجھے پہنچی وہ پہنچنی ہی تھی یا پہنچتی ہی تھی، اس کو کوئی ٹالا نہیں سکتا تھا. اور جس مصیبت سے نجات ہوئی وہ نجات ہونا ہی تھی، کسی کو مجال نہیں جو اس مصیبت کو مجھ پر ڈال دے. اس ایمان و اعتقاد کے نتیجے میں اس کو آخرت کے ثواب کا وعدہ بھی سامنے ہوتا ہے، اور جس سے دنیا کی بڑی سے بڑی مصیبت آسان ہو جاتی ہے. تو دیکھیں یہاں پر جو یونیورسل پرنسپل اللہ تعالیٰ نے بیان فرما دیا ہے کہ جو کہ ہر چیز کے اوپر اپلائی ہوتا ہے، ہر مصیبت پر بھی، بلکہ ہر خیر کے اوپر بھی، ٹھیک ہے؟ لفظ مصیبت جو ہے نا، اگر اس کو ہم لفظی ترجمہ کریں تو یہ ہوتی، اس کا مطلب بنے گا ہر پہنچنے والی چیز. اصابہ یصیب عصابتن فہوا مصیبتن، ٹھیک ہے؟ یہ عربک گرامر کے حساب سے یہ اس کی صرف صغیر بنتی ہے، اصابہ یصیب عصابتن. اس کا مطلب ہوتا ہے کہ پہنچنا، ٹھیک ہے؟ اس کا مطلب برائی پہنچنا نہیں ہوتا، اس کا مطلب ہوتا ہے پہنچنا. یعنی اصابہ کا مطلب جو، یعنی وہ پہنچا، ٹھیک ہے؟ تو جو چیز بھی پہنچی وہ سب کا سب اللہ تعالیٰ کی مرضی سے پہنچتا ہے. اپنی مرضی سے کوئی چیز کچھ کر نہیں سکتی، آپ سے آپ کو پہنچ نہیں سکتی، آپ سے دور نہیں ہو سکتی، ٹھیک ہے؟ کسی چیز کے اندر اتنا اختیار نہیں ہے کہ وہ اپنی مرضی سے کوئی فیصلے کرتے پھرے، ٹھیک ہے؟ وہ جو اختیار دیا ہے نا اللہ تعالیٰ نے انسانوں کو اور جنوں کو کہ وہ نیکی کا راستہ اختیار کر لیں یا برائی کا راستہ اختیار کر لیں، یہ اختیار بھی جو ہے نا، یہ پہلی بات تو صرف انسانوں اور جنوں کے پاس ہے نا، یہ اختیار جو ہے وہ بندوق کی گولی کے پاس نہیں ہے، ٹھیک ہے؟ جو رائفل کی جو ایک گولی ہوتی ہے اس کے پاس یہ اختیار نہیں ہے. یہ اختیار کسی بومب کے پاس نہیں ہے، किसी बम, चाहे वो न्यूक्लियर बॉम्ब हो, चाहे वो जिस किस्म का भी बम हो, उसके पास ये इख्तियार नहीं है कि वो अपनी मर्जी से कहीं पे जा करके गिर जाए। ठीक है, उसी तरीके से किसी बैक्टीरिया और वायरस के पास ये इख्तियार नहीं है कि वो अपनी मर्जी से जा करके किसी को लग जाए। सही है, तो ये सारी चीजें जो हैं ये बे इख्तियार चीजें हैं। ठीक है, इनको अल्लाह ताला ने ऑप्शन नहीं दिया कि ये अपनी मर्जी से चूज करें कि इनको किसके पास जाना है किसके पास नहीं जाना है। ठीक है, तो ये जो कुछ भी होता है ये अल्लाह की मर्जी से से होता है, बीमारी का लगना या बीमारी का ना लगना। ठीक है, ये दोनों चीजें अपनी मर्जी से होती हैं, और इसके अंदर मौत भी शामिल है। ठीक है, यानी मुसीबत के अंदर जो है कि जो चीजें आपको पहुंचती हैं ना, हम लोगों को पहुंचती हैं, इसके अंदर मौत भी शामिल है। मौत भी जो है वो अपने इख्तियार से नहीं आ सकती। मलिकुल मौत अपने इख्तियार से किसी की जान जा करके नहीं निकाल सकते। ठीक है, वो अल्लाह ताला के हुक्म के पाबंद हैं, और वो ना जल्दी कर सकते हैं और ना देर से किसी की जान निकाल सकते हैं। ठीक है, तो कुरान के अंदर ना अल्लाह ताला ने ये उसूल हमें बताए हुए हैं, जैसे कि यहाँ पर हर किस्म की मुसीबा मुसीबा या पहुंचना, क्या लिख रही हैं आप, या पहुंचना क्या होता है, मुसीबतुन नहीं, मुसीबतुन का मतलब होता है कि पहुंचने वाली चीज। ठीक है, इसाबा का मतलब होता है पहुंचना, और मुसीबतुन का मतलब होता है पहुंचने वाली चीज। ठीक है, ये डूअर का टेंस है, इसम फाइल का टेंस है, मुसीबतुन पहुंचने वाली चीज। ठीक है, तो अल्लाह ताला ने ये एक उसूल बयान कर दिया कि कोई चीज तुम्हें नहीं पहुंचती सिवाय अल्लाह ताला की मर्जी के। लेकिन कुछ चीजें ऐसी हैं कि जिनके बारे में इंसान ना जरा ज्यादा कंफ्यूज रहता है। ठीक है, जरा ज्यादा जो है ना उसको फिक्र पड़ी रहती है दूसरी चीजों के मुकाबले में। ठीक है, तो वो चीजें क्या होती हैं, कोई बताएगा उनमें से कि चंद चीजों की इंसान को ज्यादा फिक्र और परवाह लगी हुई होती है। ठीक है, बनिस्बत दूसरी चीजों के, तो उनमें से क्या क्या चीजें शामिल होती हैं, कोई इसकी मिसाल अगर आप मुझे बताना चाहें। जी बिल्कुल सही फरमाया आपने, रिस्क की। ठीक है, रिस्क एक ऐसी चीज है कि जिसकी हमें ज्यादा परवाह लगी हुई होती है, मुसीबत हमें ज्यादा जो है वो परेशानी लगी होती है कि जी मेरे पास रिस्क पहुंचेगा कि नहीं पहुंचेगा। ठीक है, मैं खाऊंगा कहाँ से, मेरे बच्चे खाएंगे कहाँ से, क्या हम पेट भर के खा सकेंगे कि नहीं खा सकेंगे, क्या हम अपनी मर्जी की एक अच्छी स्टैंडर्ड ऑफ लिविंग गुजार सकेंगे कि नहीं गुजार सकेंगे, इस बात की हमें बहुत ज्यादा फिक्र पड़ी हुई होती है। ठीक है, उसी तरीके से रिस्क के बाद दूसरे नंबर पर हमें किस चीज की फिक्र पड़ी रहती है, बीमारी की भी फिक्र पड़ी रहती है। ठीक है, मौत की भी फिक्र पड़ी रहती है कि मैं मर जाऊंगा, कोई चीज आकर के मुझे मार देगी। ठीक है, तो इन चीजों की जिनकी कि हमें ज्यादा फिक्र पड़ी होती है ना, अल्लाह ताला ने अलग से इनका जिक्र भी फरमा दिया। ठीक है, कि रिस्क के बारे में बार बार अल्लाह ताला ने क्या फरमाया कि हम तुम्हें रिस्क देते हैं। ठीक है, जो भी इस दुनिया के अंदर चौपाए होते हैं, चलने वाली चीज होती है, हिलने वाली चीज होती है, जो चीज हमने ऐसी बनाई है ना, अल्लाह ताला उन सबको जो है वो रिस्क पहुंचाते हैं। तो रिस्क वाला मामला अल्लाह ताला ने अलग से भी बयान कर दिया, हालांकि इस एक आयत में मा असाबा मिन मुसीबतिन इल्ला बिइज़्निल्लाह, इस आयत के अंदर रिस्क कवर हो जाता है, रिस्क इज ऑलरेडी कवर्ड इन दिस आयत ना, लेकिन अलग से रिस्क का जिक्र फरमा दिया। उसी तरीके से मौत, मौत की भी हमें बहुत ज्यादा फिक्र पड़ी रहती है कि मर जाएंगे मर जाएंगे, हालांकि ये नहीं होता कि कोई मौत जो है वो यानी चाहता है कि जल्दी मर जाए, बहुत कम लोग होते हैं जो कि जल्दी मरना चाहते हैं। ठीक है, जैसे कि कोई सुइसाइड करना चाहता है, कोई जो है वो अपनी जिंदगी से बहुत ज्यादा बेजार हुआ होता है, तो वो तो जल्दी मरना चाहता है, लेकिन उसके अलावा तो कोई भी नहीं मरना चाहता ना। ठीक है, तो मौत का भी अलग से जिक्र फरमा दिया अल्लाह ताला ने। क्या फरमाया कुरान के अंदर मौत के बारे में, कि अइनमा तकूनु युद्रिककुमुल मौत, तुम कहीं भी हो तुम्हें मौत पहुंच जाएगी, वलव कुंतुम फी बुरूज मुशय्यदा, अगरचे कि तुम अपने आप को ना बहुत ही सेफ सिक्योर टावर्स के अंदर, बुर्जों के अंदर अगर बंद भी कर लोगे ना, तो भी वहां पर तुम मौत से नहीं बच सकते। ठीक है, मौत तुम्हें पहुंच जाएगी। एक तो ये आयत में अल्लाह ताला ने हमें फरमा दिया कि तुम मौत को, मौत से छुप नहीं सकते, मौत से भाग नहीं सकते, कहीं भी जा करके जैसे आजकल एक लफ्ज क्वारंटीन का बहुत ज्यादा मशहूर हुआ है कि जी क्वारंटीन कर लें अपने आप को, ठीक है, या अपने आप को जो है वो लॉकडाउन कर लें, अपने आप को घर में मुकैद कर लें। तो बेशक तुम घर में मुकैद कर लो, तुम किसी बहुत ही अच्छे जो है वो हस्पताल के अंदर जा करके एक यानी कम्प्लीटली सिक्योर किस्म के वार्ड में जा करके बैठ जाओ, लेकिन फिर भी तुम्हें अगर मौत अल्लाह ताला ने भेजनी होगी ना, तो मौत वहां भी पहुंच जाएगी। जैसे अभी फॉर एग्जांपल मैंने एक हेडलाइन देखी कहीं पे जब रास्ते में आ रहा था, तो उसमें क्या था कि ये जो समंदर के जहाज होते हैं ना, एयरक्राफ्ट कैरियर्स, ठीक है, बहुत बड़े बड़े जहाज होते हैं और ये बहुत लंबे अरसे से समंदर में होते हैं, ठीक है। ये ऐसे नहीं है कि अभी जो है वो यानी पोर्ट से निकले होंगे और समंदर में गए होंगे, ये बहुत लंबे अरसे समंदर में है, ठीक है। लेकिन वहां पर भी कोरोना वायरस के केसेस आ गए, ठीक है, बहुत यानी समंदर के अंदर मौजूद जो जहाज हैं वहां पर भी कोरोना वायरस के केस आ गए, ठीक है। अब वो कहाँ से आ गया भाई, वो तो किसी के साथ जाकर के उनका ऐसी मुलाकात नहीं हुई होगी, कोई जो है वो आना जाना वगैरह जो भी है, मतलब कितना आजकल वो लोग एहतियात कर रहे होंगे, खुसूसन इस किस्म की जगहों के अंदर जो कि इंतहाई यानी इम्पोर्टेंट मिलिट्री चीजें होती हैं, तो वहां पर भी कोरोना वायरस आ गया, ठीक है। तो तुम कहीं पे भी बच नहीं सकते, तुम भाग नहीं सकते इससे, ठीक है। लेकिन एक और भी चीज अल्लाह ताला ने कुरान में इससे मुतालिक फरमाई, ठीक है, मौत के मुतालिक एक और भी जगह फरमाया, क्या कहते हैं अल्लाह ताला, इदा जा अजलुहुम, कि जब मौत तुम्हारे पास आएगी, ठीक है, यानी मौत के आने का जो वक्त है ना तुम्हारे पास, जब वो वक्त होगा, ठीक है, कि जब मौत तुम्हारे पास आए, यानी जो मौत के फरिश्ते हैं वो तुम्हारे पास पहुंचे, वो एक वक्त जो है वो अल्लाह ताला ने डिटरमिन किया, ठीक है, वो तकदीर के अंदर लिखा हुआ है, सही है। तो अल्लाह ताला उसके बारे में क्या फरमाते हैं, ला यस्ताखिरूना, तुम उसको मुअख्खर नहीं कर सकते, डिले नहीं कर सकते, ठीक है। क्या मतलब कि तुम उसको ये नहीं कह सकते मौत के फरिश्ते को कि अभी नहीं बाद में, ठीक है, आप थोड़ा ठहर करके आ जाएं, मैं जरा कुछ काम वाम कर लूं, मैं कुछ जो है वो तौबा इस्तगफार कर लूं, या मैं कुछ इबादत कर लूं, या मैं किसी का कर्ज लौटा दूं, या मैं अपने घर के कुछ काम निपटा दूं, फिर उसके बाद आप आ जाइएगा, ये आप नहीं कर सकते, ठीक है। ला यस्ताखिरून साअतन, आप एक साअत भी जो है ना उसको आगे नहीं कर सकते, ओके। लेकिन अल्लाह ताला ने यहाँ पे बात खत्म नहीं फरमाई, ठीक है, यहाँ पर बात खत्म नहीं फरमाई, वरना जो हमारा एक मसला है कि जी हम मरना नहीं चाहते हैं ना, तो अल्लाह ताला यहाँ पे बात खत्म कर देते कि भाई तुम जो है ना वो मौत को टाल नहीं सकते, जब मौत आनी है तभी आएगी। लेकिन अल्लाह ताला ने इसके आगे एक और भी बात फरमाई, वो क्या फरमाई, वला यस्तकदिमून, यस्तकदिमून का मतलब क्या होता है, इनको म्यूट क्यों कर सकता हूँ, एक मिनट मैं कर सकता हूँ, मैं तो फोन से कनेक्टेड हुआ हूँ, रानी साहब आप इनको म्यूट कर सकते हैं प्लीज। तो दूसरी चीज अल्लाह ताला ने क्या फरमाई साथ साथ, वला यस्तकदिमून, इस्तकदमा यस्तकदिमू इस्तकदामन, इसका क्या मतलब होता है कि किसी चीज को जल्दी लाना, जल्दी करना, ठीक है, करीब कर लेना उसको, ओके। तो अल्लाह ताला ने दोनों बातें फरमाई इस आयत के अंदर कि जब मौत आएगी ना, तो तुम उसको उसके प्री डिटरमिन टाइम से ना तो तुम डिले कर सकते हो और ना ही तुम उसको करीब ला सकते हो, जल्दी ला सकते हो। मिसाल के तौर पर अगर आप अल्लाह ताला के यहाँ लिखा हुआ है कि जी फलाने शख्स ने कल मरना है, ठीक है, तो कल मैं अपनी बच्ची को ये बात समझा रहा था, बेटी को छोटी, ठीक है, कि आप किसी बिल्डिंग की छत पे जाकर के छलांग मार करके ना आज नहीं मर सकते, ठीक है, अगर मौत आपकी कल आनी है ना, अब आप किसी भी जगह से छलांग मार लें या आप जो है वो कुछ भी कर लें, आप आज नहीं मर सकते, यानी कल से पहले नहीं मर सकते, ठीक है। अब इसका एक कंक्लूजन आज के अहवाल के हिसाब से कोई बताएगा आप ऐसे, ठीक है, इससे आप जो आपकी बात समझ में आई है कि ला यस्तकदिमून, आप कि अगर मौत कल लिखी हुई है तो आप आज नहीं अपने आप को मार सकते, ठीक है। तो अब रोजमर्रा के अहवाल जो चल रहे हैं, तो इसमें हमारे लिए क्या कंक्लूजन निकलता है इससे, इस आयत कुरानी से, कोई आप ऐसे अगर बता दे इस बात को, क्या मतलब है इसका, हमारे आजकल के दुनियावी हालात के ऊपर, फिर क्या कंक्लूजन निकलता है इसका, जो एक बहुत बहस चल रही है पूरी दुनिया के अंदर। जी बताइए, आपका इंतजार कर रहे हैं। अच्छा, प्रीकॉशन, तो इन्होंने एक लफ्ज लिख दिया, बाकी लोग फिर उसको खोल भी दें। लॉकडाउन। थोड़ा सा जुमला पूरा मुकम्मल कर लें अगर। ठीक है, आपने एक लफ्ज लिख करके भेज दिया जिससे पता लग गया कि आपके जहन में क्या बात है, लेकिन थोड़ा सा जवाब तो मुकम्मल हो जाए ना। प्रिकॉशन, लॉकडाउन। जी, प्रिवेंटिव मेजर्स, ठीक है, हिफाजती तदाबीर। लॉकडाउन करने से लोग नहीं मरेंगे। अच्छा, लोग नहीं मरेंगे, लोग नहीं मरेंगे नहीं, लॉकडाउन करने से लोग नहीं बचेंगे। ठीक है, लोग नहीं बचेंगे किसी, या बल्कि आप जो अभी बात चल रही है उस बात के तहत इस जुमले को कैसे कर सकते हैं कि अगर आप लॉकडाउन नहीं करेंगे तो लोग बच नहीं जाएंगे, या नहीं बच नहीं जाएंगे, सॉरी। लॉकडाउन अगर आप, अच्छा ये सोचो, ठीक है, तो यानी अगर आप लॉकडाउन नहीं करेंगे, अगर आप हिफाजती तदाबीर नहीं करेंगे, तो कोई जो है ना अपने मौत के वक्त से पहले नहीं, कि भाई उसने हिफाजती तदाबीर नहीं करी थी इस वजह से वो मर गया, ठीक है ना। वो जो है वो सारी दुनिया में यानी वो सोशल गैदरिंग वगैरह कर रहा था, तो इस वजह से ना वो कल की बजाय आज ही मर गया, है ना। वो क्या कहते हैं, अफसोस उन गुंचों पे है जो बिन खिले मुरझा गए, है ना। अभी तो ये खिला ही नहीं था, अभी तो इसको जो है वो बहुत दुनिया देखनी थी, अभी जो है उसने ये करना था वो करना था, और ये जो है ना खिलने से पहले ही मुरझा गया। और फिर वो लतीफा तो हमारे मशहूर है ना कि वो खबर के ऊपर लिखा होता है कि उम्र ने ना अभी तक ये खिले नहीं थे और अभी से इनका इंतकाल हो गया। ठीक है, तो खैर वो तो एक लतीफे वाली बात है, लेकिन मकसद ये है कि आप अपनी मौत एहतियाती करके आप जल्दी मर सकते हैं, मर सकते, ठीक है। ये बात तो चने आपको पहले से पता होगी ये बात भी, ठीक है, लेकिन अगर चले अगर पहले, लेकिन ये कोई नई बात नहीं है आपके लिए, आपको ये बात पहले से पता है क्योंकि सारे माशाल्लाह मुसलमान है, ठीक है ना। तो ये तो बड़ी सादा सी बात थी जो कि आपके सामने हमने रिपीट कर दी है, ठीक है। लेकिन अब इसके ऊपर सवाल क्या पैदा होता है, चले सवाल भी आप ही बता दें, सवाल क्या पैदा होता है इसके ऊपर, एक सवाल चाहिए जरूर से आना चाहिए, ठीक है, वो क्या सवाल है। कि ना तो आप मौत को मौखर कर सकते हैं, ना आप मौत को मुकद्दम कर सकते हैं, ठीक है, तो सवाल क्या आना चाहिए जहन में। जी असबाब क्यों इख्तियार करते हैं, ठीक है, ये तवक्कुल के खिलाफ तो नहीं है, नहीं ये तो क्या तवक्कुल के खिलाफ तो नहीं है, ये तो आपने फिर आधी बात कर दी ना, क्या तवक्कुल के खिलाफ नहीं है। चलिए सवाल क्या आना चाहिए जहन में, सवाल ये आना चाहिए कि फिर लॉकडाउन क्यों करते हैं, ठीक है। अच्छा, इसका जवाब ये है कि भाई ये जो लॉकडाउन करते हैं ना, तो ये तो हैं दुनियादार लोग, ठीक है, तो इन लोगों की हरकतें तो ऐसी नहीं लगती हैं कि जिनसे कि ना इनके तवक्कुल और दीन की समझ और कुरान से इनका ताल्लुक कोई वाज़े होता हो, ठीक है। तो ज्यादातर तो ये लोग जो है वो काफिर हैं, ठीक है, जैसे इटली के अंदर लॉकडाउन हुआ, अमेरिका के अंदर लॉकडाउन हुआ और चाइना के अंदर लॉकडाउन हुआ, तो ये कोई मुसलमान लोग थे? कोई, ये कोई कुरान को मानने वाले लोग थे? हैं, ये तो कुरान को मानने वाले लोग नहीं थे। तो इसका जवाब ये हुआ कि भाई लॉकडाउन जो लोग करते हैं तो वो तो कुरान को मानते ही नहीं है, तो इस वजह से वो करते हैं, क्योंकि वो समझते हैं कि हम मौत को मुअख्खर कर सकते हैं इस तरीके से। ठीक है, अब इसके ऊपर सवाल ये पैदा होता है कि फिर हम क्यों लॉकडाउन करते हैं? ठीक है, हम यानी पाकिस्तान में क्यों लॉकडाउन हो रहा है? सही है, तो इसका जवाब भी बड़ा आसान है। इसका जवाब ये है कि जिस तरह कि हम बाकी सारे कामों में इन लोगों को फॉलो करते हैं, है ना, बाकी सारे कामों में भी तो हम इन लोगों को फॉलो करते हैं ना, हम कुरान को तो फॉलो नहीं करते हैं अपने दुनिया के, अपने मुल्क के दूसरे मामलों के अंदर, तो इस वजह से हम इसमें भी इन्हीं को फॉलो कर रहे हैं। ठीक है, जैसे इटली ने लॉकडाउन किया, चाइना ने लॉकडाउन किया, अमेरिका ने लॉकडाउन किया और इंडिया लॉकडाउन कर रहा है, तो हम तो इन लोगों की इत्तबा करने वाले लोग हैं, हम तो इनकी कॉपी करने वाले लोग हैं, तो हमने भी लॉकडाउन कर लिया। सही है, तो इस सवाल का जवाब भी मौजूद है कि हम तो पीछे पीछे चलने वाले लोग हैं ना, मुकल्लद है ना इनके, इस वजह से हमने भी लॉकडाउन कर लिया। ठीक है, तो इस सवाल का भी जवाब मौजूद है कि हम इनकी इत्तबा में लॉकडाउन कर रहे होते हैं। ठीक है, लेकिन ये असल सवाल थे नहीं। ठीक है, ये असल सवाल नहीं थे। ठीक है, असल सवाल क्या था? असल सवाल ये था कि हमारे जो अल्लाह वाले लोग हैं, ठीक है, जो कुरान वाले लोग हैं, जो मशाइख हैं, जो उलमा हैं, वो क्यों इनकी हिमायत कर रहे हैं लॉकडाउन करने के लिए? ठीक है, या एहतियाती तदाबीर करने के लिए, सही है, या सोशल डिस्टेंसिंग करने के लिए, हमारे उलमा और मशाइख क्यों इनकी इत्तबा कर रहे हैं या क्यों इनकी हिमायत कर रहे हैं? ठीक है ना, ये असल सवाल है। ठीक है ना, बाकी सवाल तो बड़े आसान आसान से सवाल थे। ठीक है कि भाई इटली ने क्यों लॉकडाउन किया? क्योंकि इटली कुरान को नहीं मानता, सही है ना। और फिर हमारी हुकूमत ने क्यों लॉकडाउन किया? इसलिए कि हमारी हुकूमत जो है दुनिया के सारे मामलों में इन लोगों की इत्तबा करती है, तो इसका भी बड़ा आसान सा जवाब था। मुश्किल सवाल तो ये था ना कि हमारी हुकूमत की जो ये लॉकडाउन के इकदाम हैं, इनको अल्लाह वालों ने क्यों सपोर्ट किया? ये असल सवाल है। ठीक है, तो इस सवाल का क्या जवाब है कि ये जो हिफाजती तदाबीर करना है ये सुन्नत से साबित है। ठीक है, नबी अलैहिस्सलाम जो कि अल्लाह ताला के पैगंबर थे, उन्होंने ये हिफाजती तदाबीर करने का हुक्म दिया था। ठीक है, तो इस वजह से जो है वो हमारे उलमा जो हैं वो इन हिफाजती तदाबीर का खुद भी बताते हैं, और जब कोई सेक्युलर हुकूमत इन हिफाजती तदाबीर को करती है तो हमारे उलमा और मशाइख जो हैं वो उसकी हिमायत भी करते हैं। ठीक है, क्योंकि ये दीन का हिस्सा है। ठीक है ना, तो ये सवाल है। अच्छा, अब इस सवाल के ऊपर फिर वो एक जिमनी सवाल जो था, जो कि हमने जुमे के बयान में भी काफी तफसील के साथ उसके ऊपर बात करी थी कि भाई हम इनकी बात मानते क्यों, मान क्यों लेते हैं, हालांकि हम तो मुसलमान हैं, दीनदार मुसलमान हैं और कुरान पढ़ने वाले मुसलमान हैं, और हमें तो कुरान के अंदर ये आयत पढ़ने में नजर आती है। जब हम पढ़ते हैं तो कुरान में ये आयत हमें मिल जाती है, तफसीर क्लास में बैठते हैं तो आयत हमें मिल जाती है। ठीक है कि भी मा असाब हमें मुसीबत इल्ला बिइज़्निल्लाह, कि कोई मुसीबत तुम्हें नहीं पहुंच सकती सिवाय अल्लाह ताला की मर्जी के, तो फिर हमें तो किसी की बात नहीं माननी चाहिए ना, हमें तो इटली की बात भी नहीं माननी चाहिए, है ना, हमें तो डॉक्टरों की बात भी नहीं माननी चाहिए, हमें तो हुकूमत की बात भी नहीं माननी चाहिए, और हमें तो मौलाना साहब की भी बात नहीं माननी चाहिए, क्योंकि मौलाना साहब जो हैं वो अल्लाह तो नहीं है, है ना। मौलाना साहब, शेख साहब, पीर साहब जो कह रहे हैं कि जी मौलाना तकी उस्मानी दामत बरकातहम शेखुल इस्लाम, उनका बयान आ गया कि जी लॉकडाउन जो हुकूमत ने किया है ना, तो आप उस लॉकडाउन की पाबंदी करें, तो हमें तो शेखुल इस्लाम साहब की बात नहीं माननी चाहिए ना, है ना, क्योंकि हमारा कुरान, हमारा अल्लाह अपने कुरान के अंदर हमें हमें बता रहा है कि कोई मुसीबत अल्लाह की मर्जी के बगैर नहीं पहुंच सकती, और कुरान में अल्लाह ताला हमें ये भी बता रहा है कि इदा जा अजलुहुम ला यस्ताखिरून साअतन वला यस्तक़दिमून, कि तुम मौत को ना तो आगे कर सकते हो, ना तुम मौत को जो है वो पीछे कर सकते हो, तुम एहतियाती तदाबीर नहीं करके जल्दी नहीं मर सकते, तुम जल्दी नहीं मर सकते। ठीक है, तो हमें तो शेखुल इस्लाम साहब की बात नहीं माननी चाहिए। क्या आपकी अकल में इतनी सी बात आती है कि नहीं आती? आप लोगों से सवाल कर रहा हूँ कि इतनी अकल तो अल्लाह ताला ने दी है ना, कि ये बात समझ में आती है कि नहीं आती है जी, कि शेखुल इस्लाम की बात हमें नहीं माननी चाहिए। आती है आपके समझ में ये बात कि नहीं आती है? हमें किसी की बात नहीं माननी चाहिए, ना इटली की, ना हुकूमत पाकिस्तान की, ना डॉक्टरों की और ना उलमा की। हमें किसी की बात नहीं माननी चाहिए। हमारे पास कुरान मौजूद है और हम कुरान के अंदर ये आयत पढ़ रहे हैं, ठीक है, इसमें कोई शक व शुबे की गुंजाइश नहीं है कि तुम नहीं जल्दी मर सकते, ना तुम देर से मर सकते हो। जिस वक्त अल्लाह ताला ने तुम्हारे लिए फैसला किया है तुम उसी वक्त मरोगे, उससे पहले नहीं मर सकते। तो फिर हमें किसी की बात नहीं माननी चाहिए, है ना, किसी की बात नहीं माननी चाहिए हमें। तो फिर इसका क्या जवाब है? इसका जवाब भी क्लियर होना चाहिए जहन के अंदर। देखें, हम जिस दीन के मानने वाले हैं ना, ठीक है, हम जिस दीन के पैरोकार हैं, दावेदार हैं, ठीक है, तो उस दीन की इब्तिदा कहाँ से होती है? सही है, उस दीन का जो यानी ला इलाहा इल्लल्लाह से इब्तिदा होती है, ये भी कह सकते हैं। लेकिन अगर हम एक और अंदाज से देखें कि जैसे हदीस की किताबें हैं, ठीक है ना, मोटी मोटी बुखारी शरीफ है, मुस्लिम शरीफ है और दीगर हदीस की किताबें, तो आपको पता है कि इन हदीस की किताबों की इब्तिदा किस हदीस से होती है? ठीक है, वो हदीस कौन सी वाली हदीस है? वो हदीस है कि इन्नमल आमालो बिन्नियात, कि आमाल का दारो मदार नियतों के ऊपर है। ठीक है, आमाल का दारो मदार नियतों के ऊपर है। तो ये जो है ना, ये हदीस, नियतों वाली हदीस, हमारे दीन की इब्तिदा जो है ना वो इससे शुरू हो, इससे होती है, यानी नियतों से शुरू होती है हमारे दीन की इब्तिदा। आपकी नियत क्या है? ओके, आपके जहन में क्या रीजन है कोई काम करने की? ठीक है, इसको कहते हैं उर्दू में तो उसको कहेंगे ना किस वजह से आप कोई काम कर रहे हैं। ओके, अरबी में इसके लिए एक लफ्ज होता है इल्लत, ऐन लाम ता, इल्लत। ठीक है, इल्लत, ये लफ्ज अपने पास लिखना चाहिए आप लोगों का, अगर नहीं लिख रहे हैं तो इल्लत। आप जो भी काम कर रहे हैं उस काम की इल्लत क्या है, उस काम की इल्लत क्या है, ये इल्लत का मालूम होना ये बहुत अहम है हमारी दीन के अंदर। वजह का मालूम होना कि भाई मैं फलाना काम जो कर रहा हूं ना, मैं क्यों कर रहा हूं, मैं फलाना जो काम कर रहा हूं उसकी इल्लत क्या है, उसकी वजह क्या है, ये मालूम होना जरूरी है। ठीक है, ये मालूम होना आपको जरूरी है। ओके, ये है हमारा दीन, हमारी दीन की बुनियाद इस पर है, इन्नमल आमालु बिन्नियात। ठीक है, कि आपको पता होना चाहिए कि आप फलाना काम जो कर रहे हैं या आप फलाना काम नहीं कर रहे हैं, भाई क्यों नहीं कर रहे हैं, या अगर कर रहे हैं तो क्यों कर रहे हैं। ठीक है, ये आपको पता होना चाहिए। सही है, तो इसी वजह से सारी डिस्कशन हो रही है कि जो आप हिफाजती तदाबीर कर रहे हैं या नहीं कर रहे हैं तो क्यों कर रहे हैं या क्यों नहीं कर रहे हैं। यू हैव टू नो दिस, हमें ये मालूम होना चाहिए। ठीक है, इस वजह से सारी डिस्कशन हो रही है। किसी ने वैसे प्राइवेटली लिखा है कोई मैसेज, तो मैं उसको पढ़ लेता हूँ कि मुफ्ती साहब ने ये भी फरमाया कि बच्चों के गले में हिफाजती दुआ लग के पहना दें। बात कुछ हो रही है और आपने जो है वो हिफाजती दुआ लग करके पहनाने की बात कर, चले खैर वो कर लें, वो भी आप कर सकती हैं। ठीक है, तो हम जो शेखुल इस्लाम साहब की या मुफ्ती साहब की या मौलाना साहब की जो जो बात मान रहे हैं ना, तो हम क्यों मान रहे हैं, ठीक है ना, ये बात हमें मालूम होना जरूरी है। तो इसका जवाब क्या है, किसी को मालूम है कि हम मुफ्ती साहब की बात क्यों मानते हैं, हम शेखुल इस्लाम साहब की बात क्यों मान रहे हैं जब वो हमें कह रहे हैं कि जी आप लॉकडाउन में तआवुन करें, आप जो है कुछ उलमा कह रहे हैं कि जी आप मस्जिदों में जाकर के नमाज ना पढ़ें, बाकी कह रहे हैं कि आप पढ़ें। ठीक है, तो हम इन लोगों की बातें क्यों माने, जबकि हमारे कुरान के अंदर जो हमारे हर एक के घर के अंदर मौजूद है, हमें ये आयत पता चल गई है कि अल्लाह ताला ने फरमा दिया है कि भाई कुछ नहीं हो सकता तुम्हें। ठीक है, जब हमारा रब हमें ये कह रहा है, अल्लाह ताला अपने कुरान के अंदर ये कह रहे हैं कि तुम्हें कुछ नहीं हो सकता, ठीक है, जब होना होगा तो तुम उसको नहीं टाल सकते, तो फिर हम सब की बातें क्यों मानते हैं? क्योंकि کیونکہ یہ اللہ رسول ہی کا حکم ہے، ہمیں بتا رہے ہیں، شریعت کی روشنی میں بتا رہے ہیں. شریعت کی کوئی ٹارچ ہوتی ہے؟ شریعت کوئی ٹارچ ہوتا ہے کہ جس ٹارچ کے ذریعے سے روشنی ڈالتے ہیں، ہم اس کی روشنی میں ہم بتا رہے ہیں؟ نہیں، یہ کوئی جواب نہ ہوا اس کا، کیونکہ ہم تو ذرا بات کی کھال نکال رہے ہیں نا اس وقت. تو پھر اس طرح کے جو ٹپیکل جملے ہوتے ہیں ان سے جواب نہیں دیا جا سکتا. ٹھیک ہے، بات کی کھال نکالنے کی جب بات ہو رہی ہے تو پھر کھال نکال کے جواب دینا پڑے گا نا اس کا، کیونکہ یہ اول الامر ہے. اچھا، تو پھر جو اول الامر ہوتے ہیں تو اول الازم لوگوں کی بات ماننا ہوتی ہے. اچھا، آپ نے اول الازم بنا دیا ان کو، اور یہ اول الامر بھی ہیں جن کی اطاعت کریں. بھائی اتنے مشکل مشکل جواب کیوں دے رہی ہیں؟ سیدھی سیدھی جواب کیوں نہیں دے دیتے کہ ان کا حکم ماننے کا حکم قرآن میں موجود ہے، ان کا حکم ماننے کا حکم قرآن کے اندر موجود ہے. سب سے آسان جواب ہے نا اس کا. ٹھیک ہے، تو باقی آپ لوگ کہنا یہی چاہ رہی ہیں، لیکن سیدھی سیدھی طریقے سے اس کا جواب دیا جا سکتا ہے کہ اسی قرآن میں، جس قرآن کے اندر ما اصاب من مصیبت والی آیت آتی ہے، اور جس قرآن کے اندر اذا جاء اجلہم والی آیت آتی ہے، اور جس کے اندر جو ہے وہ اینما تکونوا یدرککم الموت والی بات موجود ہے، یہ ساری خبریں ہیں. ٹھیک ہے نا، یہ سب کیا ہیں؟ یہ خبریں ہیں. ما اصاب، نہیں پہنچ سکتی تمہیں کوئی مصیبت، یہ اللہ تعالیٰ ہمیں خبر بتا رہے ہیں، ہمیں نیوز دے رہے ہیں. ٹھیک ہے، اسی طریقے سے جب موت تمہیں پہنچے گی تم اس کو آگے نہیں پیچھے نہیں کر سکتے، یہ خبر ہے. ٹھیک ہے، اور باقی ساری چیزیں بھی خبر ہیں. لیکن اسی قرآن کے اندر امر بھی موجود ہیں. امر، امر کا مطلب ہوتا ہے کمانڈز. ٹھیک ہے، کمانڈز بھی موجود ہیں. وہ کمانڈز کیا ہیں؟ اطیع اللہ و اطیع الرسول و اولی الامر منکم. تم اللہ تعالی کی اطاعت کرو، رسول کی اطاعت کرو، اور جو تمہارے درمیان اولو الامر ہیں ان کی بھی اطاعت کرو. یہ امر موجود ہیں قرآن کے اندر، کمانڈز موجود ہیں قرآن کے اندر. ان لوگوں کی اطاعت کرنے کے لیے اللہ تعالی ہمیں حکم فرماتے ہیں، خبر نہیں دے رہے کہ تم کمانڈز کی اطاعت کرو گے. ٹھیک ہے، یا تم نے کمانڈز کی اطاعت کری، ٹھیک ہے، یا کر رہے ہو، یہ خبر نہیں دے رہے، بلکہ ہمیں حکم دے رہے ہیں. ٹھیک ہے، تو یہ حکم ہمیں پتا ہونا چاہیے کہ اللہ تعالیٰ نے ہمیں حکم فرمایا ہے ان کی بات ماننے کے لیے. ٹھیک ہے، تو پھر اب جب ان دونوں چیزوں کو آپ جوائن کریں گے، ٹھیک ہے، تطبیق کرنا کہتے ہیں اس کو. تا سے یہ شروع ہوتا ہے، تا پھر تو، تطل با یا قاف، تطبیق. یعنی آپ ان دونوں باتوں کو جب آپس میں جوائن کرتے ہیں، ایک طرف خبر ہے کہ آپ جلدی نہیں مر سکتے، دیر سے نہیں مر سکتے، اور دوسری طرف حکم ہے اطیع اللہ و اطیع الرسول و اولی الامر منکم. جب ان دونوں کو آپ جوائن کریں گے تو کنکلیوژن کیا نکلے گا، نتیجہ کیا نکلے گا؟ کہ تم حکم کی پابندی کرو، تم حکم مانو، اور جو اس کے نتائج ہیں وہ نتائج اللہ پہ چھوڑ دو. ٹھیک ہے، تم نتائج کو آلٹر نہیں کر سکتے. ٹھیک ہے، تم حکم مان کر کے، مولانا صاحب کا حکم مان کر کے یا حکومت کا حکم مان کر کے، تم اپنی زندگی کو لمبا نہیں کر سکتے، تم اپنی زندگی کو ان کا حکم نہ مان کر کے چھوٹا نہیں کر سکتے. ٹھیک ہے، لیکن اگر حکم مانو گے تو تم ثواب کماؤ گے، اور اگر حکم نہیں مانو گے تو تم عذاب کماؤ گے. ٹھیک ہے نا، یہ ہے ٹوٹل ایکویشن، یہ ہے ٹوٹل ایکویشن. ٹھیک ہے، حکم مان کر کے تم زندگی لمبی نہیں کر سکتے، اور حکم نہ مان کر کے تم زندگی کو چھوٹا نہیں کر سکتے. لیکن کیا کر سکتے ہو؟ تم اپنے نام اعمال کو لمبا اور چھوٹا کر سکتے ہو. ٹھیک ہے نا، مانو گے تو تمہارا نام اعمال بھر جائے گا، بڑا ہو جائے گا ثواب سے، اور اگر نہیں مانو گے تو تمہارا نام اعمال چھوٹا ہو جائے گا. ٹھیک ہے، تو یہ ہے پورا کا پورا دین. تو ہم جو حفاظتی تدابیر کر رہے ہیں نا، یہ حفاظتی تدابیر جو ہیں وہ اول الامر کا حکم ماننے کی، کہ اللہ کے حکم کی وجہ سے کر رہے ہیں، اور ہم یعنی نتائج سے بے پرواہ ہو کر کے کر رہے ہیں. ٹھیک ہے نا، یہ ہے پورا کا پورا لب لباب اس کا. کیا لکھا آپ نے؟ الم تر الی الذین خرجوا من دیارہم وہم الوف حذر الموت. اچھا، तो इसके यहाँ पे क्या क्या तुम नहीं देखते उन लोगों को कि जो भागे अपने, निकल गए अपने घरों में से, और वो क्या उलूफन का लफ्ज सही है, मौत से डरते थे। अच्छा तो खैर, अगर हम एहतियात करते हैं, सोशल डिस्टेंसिंग करते हैं, तो बाज लोग कहते हैं असबाब में इतना गुलू नहीं होना चाहिए, अल्लाह पे भरोसा करो, तो हमको कैसे पता चले कि हम एतदाल के साथ असबाब इख्तियार कर रहे हैं या नहीं। जी बड़ा बहुत अच्छा इन्होंने सवाल किया है, हमें कैसे पता चलेगा कि हम गुलू नहीं कर रहे हैं असबाब इख्तियार करने में, यानी हम असबाब इख्तियार करने में ना हद से आगे नहीं बढ़ रहे हैं। ठीक है, इसका कैसे पता चलेगा? बाकी क्लास वाले इसका जवाब देंगे, माशाल्लाह 15 लोग तो हैं क्लास में, तो इनका बहुत अच्छा सवाल है। तो इस सवाल का जवाब जो है जी, 15 खवातीन और हजरात जो भी सुन रहे हैं, इनको उम्मीद है कि जो घर के अंदर हजरात मौजूद हैं वो भी इन तफसीर क्लासों को ना सुन सुन रहे होंगे, क्योंकि अल्लाह ताला ने मौका दिया है कुरान को सुनने का और समझने का। ठीक है, एक बात क्लास वैसे ख़त्म भी होने वाली है तो ये आजिज़ रिपीट कर देना चाहेगा, वो ये कि वजीफे तो आपके पास खूब आ रहे हैं, ठीक है ना, व्हाट्सएप के अंदर भरमार हो रही होगी अभी आपके ऊपर वजीफों की, दुआओं की। ठीक है, और माशाल्लाह दुआएं भी मुनक़िद हो रही हैं, हमारे हजरत की भी इंशाल्लाह आज से शुरू होकर के 3 दिन तक दुआएं मुनक़िद होंगी। ठीक है, जिसके अंदर के वो इज्तिमाई दुआ करवाएंगे कोरोना वायरस से बचने के लिए, तो ये सब तो माशाल्लाह बहुत अच्छा है। ठीक है, लेकिन ना एक नसीहत इस फकीर की, फकीर बेतदबीर जिसको कोई तदबीर और कोई अकल समझ है नहीं, ठीक है ना, इस बेचारे की एक नसीहत खाली सुन लें। ठीक है, पहले भी लिख करके भेजिए ग्रुप्स के ऊपर, वो ये है कि जैसे कि आपको पता ही है ना, अब तक तो पता चल चुका होगा कि वजीफों करने से ज्यादा दुआओं में शामिल होने से ज्यादा जो है ना जरूरी ये है कि हम अल्लाह ताला की जो नाफरमानियां कर रहे हैं ना हम उनसे बचें। ठीक है, हम फराइज को पूरा करें और गुनाहों से बचें, सही है, ये ज्यादा जरूरी है, क्योंकि अताअत जो है ना इसका हमें हुक्म है, हमें वजीफे करने का हुक्म नहीं है, हमें अताअत करने का हुक्म है। ठीक है, अब मसला ये है जिसके ऊपर ना हम बहुत बुरी तरीके से हम इस मसले का शिकार हुए हुए हैं, वो ये है कि अभी मौत का खौफ पड़ा हुआ है, कोरोना वायरस का खौफ पड़ा हुआ है, तो इस वजह से जो है ना वो हम दुआएं भी मांग रहे हैं, हम वजीफे भी पढ़ना चाह रहे हैं, और हम चाहते भी हैं कि हम नेक बने, लेकिन एक इसके अंदर रुकावट ये है कि हमें पता ही नहीं है कि हम क्या गुनाह कर रहे हैं। ठीक है, हमें पता ही नहीं है कि हमारे ऊपर क्या फराइज हैं जिनको कि हम नहीं अदा कर रहे हैं, हमें इसका इल्म नहीं है कि हम कौन से फराइज जो हैं वो अदा नहीं कर रहे हैं, हम कौन से गुनाहों से जिनसे बचना चाहिए था हम नहीं बच रहे हैं। ये एक बुनियादी इल्म है जिसके बगैर जो है ना हम तौबा कर भी नहीं सकते। ठीक है ना, इस वजह से इस वक्त में जहां आप दीगर आमाल की एक दूसरे को तलकीन कर रहे हैं ना, ठीक है, वज़ाइफ की तलकीन कर रहे हैं और दुआओं में शामिल होने के लिए, माशाल्लाह बहुत सारे लोगों ने पूछा कि ये जो दुआ का जो मैसेज आया है ना कि जी हमारे पीर जुल्फकार है बंदी की दुआ होगी तो क्या मैं उधर भेज सकती हूँ किताब, क्या मैं उधर भेज सकती हूँ, बहुत सारे, एक नहीं, मैं किसी एक की बात नहीं कर रहा, कई लोगों ने मुझसे सवाल किया क्या हम इसको अपने दोस्तों में शेयर कर सकते हैं, क्या हम उसको अपने कॉन्टेक्ट में शेयर कर सकते हैं। ठीक है, मैंने कहा हाँ भी कर सकते हैं, करें आप, ठीक है, इसमें कौन सी रोकने वाली कौन सी बात है, क्या जरूरत है इसको रोकने की, बिल्कुल करें आप शेयर। ठीक है, लेकिन साथ साथ जो है ना ये बात भी याद रखें कि हम जिन गुनाहों में मुब्तला हैं इसका भी तो कुछ इल्म शेयर करें ना, है कि भाई लोगों को इतना भी तो पता होना चाहिए ना कि हम कौन से गुनाह कर रहे हैं, कौन से अल्लाह ताला के हुक्मों की खिलाफ वर्जी कर रहे हैं, किन कबायर का हम मुर्तकिब हो रहे हैं, इसका भी तो इल्म होना चाहिए ना, ताकि बंदे को पता तो चले कि भाई मुझे माफी मांगनी है तो किस चीज से माफी मांगनी है, क्या गुनाह है कि जिससे कि मैं माफी मांगू अल्लाह ताला से। ठीक है, तो इस वजह से ना ये जो इल्म वाला सिलसिला है ना, इस इल्म वाले सिलसिले को अभी मौकूफ नहीं कर सकते। ठीक है कि जी ये तो कोरोना वायरस का जमाना है तो इसमें तो हमने दुआएं मांगनी है और वजीफे पढ़ने हैं, और क्लास व्लास जो है ना जब ये कोरोना वायरस दूर हो जाएगा ना फिर हम क्लास ले लेंगे, क्योंकि क्लास लेना जो है ना ये तो हम आलिमा बनने के लिए क्लास ले रहे हैं, ये तो हम आलिम बनने के लिए क्लास ले रहे हैं, या ये तो हम मालूम के भाई क्या हुआ था क्या नहीं हुआ था ये मालूम हासिल करने के लिए क्लास ले रहे हैं, नहीं, ये क्लास जो है वो हम गुनाहों से तौबा करने के लिए ले रहे थे भाई, ہمارا اصل مقصد، اصل نیت تو یہ ہونی چاہیے کہ میں اپنی اصلاح کروں ان کلاسز کے ذریعے سے، جو کمی کوتاہی میں کر رہی ہوں وہ کمی کوتاہی میں نہ کروں، جو اللہ کی نافرمانی کر رہی ہوں وہ نافرمانی میں نہ کروں. اصل میں تو یہ نیت ہوتی ہے کلاس لینے کی، خصوصاً تفسیر کی کلاس لینے کی. ٹھیک ہے، تو اس وجہ سے نا ان تفسیر کی کلاسوں کو جو ہے وہ کم اہمیت نہ دیں کہ جی ابھی تو وظیفے کریں گے اور تلاوتیں کریں گے اور مراقبے کریں گے اور دعائیں کریں گے. نہیں بھائی، ٹھیک ہے، علم تو حاصل کریں پہلے، تو علم پتا چلے گا کہ ہم کون سے گناہ کبیرہ کے مرتکب ہو رہے ہیں. تب جب آپ دعا کریں گے نا، تو آپ دعا میں پھر اللہ تعالیٰ سے پہلے معافی مانگیں گی کہ میں جو یہ گناہ کر رہی ہوں، اے اللہ مجھے اس گناہ کے اوپر آپ معاف کر دیں اور اس گناہ سے توبہ کرنے کی مجھے توفیق عطا فرما دیں، میرے لیے آسان بنا دیں. مثال کے طور پر سب سے بڑا گناہ جس کے اندر کے خواتین مبتلا ہیں ہمارے یہاں، اور دنیا دار کی بات نہیں کر رہا، ان میرے جسم میری مرضی والی خواتین کی بات نہیں کر رہا، بہت دیندار خواتین کی بات کر رہا ہوں، وہ ہے بے پردگی کا گناہ. ٹھیک ہے، ہم پردہ نہیں کر رہی ہیں، ہماری خواتین پردہ نہیں کر رہی ہیں. ٹھیک ہے، الا ماشاء اللہ، بہت ہی جو ہے نا، جن کو کہ آپ کہتے ہیں نا بالکل ہی سوشلی آؤٹ کاسٹ قسم کی جو خواتین ہوتی ہیں، شاید وہ پردہ کر رہی ہوں، اور کوئی پردہ نہیں کرتی ہے. ٹھیک ہے نا، یہ چوپر سے پہن اوڑھ کر کے جو گھر سے باہر نکل جاتی ہیں نا کچھ خواتین، سمجھتی ہیں کہ وہ پردہ کر رہی ہیں. نہیں، یہ پردہ نہیں ہے. ٹھیک ہے نا، آپ اپنے رشتے داروں سے پردہ نہیں کر رہی ہیں، جن رشتے داروں سے اللہ تعالیٰ نے حکم دیا ہے پردہ کرنے کا، آپ ان سے پردہ نہیں کر رہی ہیں. آپ بازاروں کے اندر جو جا رہی ہیں تو جس طریقے سے بازاروں میں جا رہی ہیں، آپ اس طریقے سے پردے کی خلاف ورزی کر رہی ہوتی ہیں. ٹھیک ہے، تو بھائی اس سے توبہ کرنی ہے نا، یا کم از کم اس کے اوپر نادم اور شرمندہ تو ہونا ہے نا اللہ تعالیٰ کے سامنے کہ میں غلط کر رہی ہوں، اے اللہ آپ مجھے معاف کر دیں اس کے اوپر. ٹھیک ہے، اور مجھ سے بڑا مجھے مشکل لگتا ہے کہ میں پردہ کروں. ٹھیک ہے نا، میرے خاندان والے مجھے پردہ نہیں کرنے دے رہے. بہت سارے خواتین کے شوہر ایسے ہوتے ہیں بغیرت، وہ نہیں ان کو پردہ کرنے دینا چاہتے. ٹھیک ہے نا، تو آپ کو آپ کا شوہر پردہ نہیں کرنے دینا چاہ رہا ہے، آپ کو آپ کا باپ پردہ نہیں کرنے دینا چاہ رہا ہے، تو بھائی کیا اللہ تعالیٰ باپ سے بڑے نہیں ہے؟ کیا اللہ تعالیٰ شوہر سے زیادہ طاقتور نہیں ہے؟ تو اللہ تعالیٰ سے جب مدد مانگے تو صحیح، اللہ تعالیٰ سے مدد کہ اللہ میں آپ کے حکم پر تو عمل کرنا چاہتی ہوں، میرا شوہر، میرے ابو، میرے بڑے بھائی جو ہے وہ مجھے نہیں کرنے دے رہے، اے اللہ آپ میری مدد فرما دیں. تو اس کے لیے پہلے پردے کو گناہ سمجھ، بے پردگی کو گناہ سمجھیں گی، تب کہیں جا کر کے اللہ تعالیٰ سے دعا مانگیں گی نا. اگر اس کو جسٹیفائی کرنا شروع کر دیا کہ نہیں نہیں میں تو بالکل ٹھیک کر رہی ہوں، میں تو کر رہی ہوں، میں تو بالکل صحیح کر رہی ہوں، تو پھر اللہ تعالیٰ سے دعا کی توفیق نہیں ملے گی، توبہ کی توفیق نہیں ملے گی، معافی مانگنے کی توفیق نہیں ملے گی. ٹھیک ہے، تو اس وجہ سے جو علم ہے نا، اس کو کم اہمیت نہ دیں کہ جی وظیفوں کا ٹائم ہے، یہ تو یہ علم حاصل جو ہے وہ ہم بعد میں کر لیں گے، یہ تو ایسی لگژری والی چیزیں ہوتی ہیں. ٹھیک ہے، تو اس وقت جو ہے نا وہ گناہوں کو آئیڈینٹیفائی کرنا ہے کہ میں کیا 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 گناہ کر رہا ہوں. ٹھیک ہے، اور پھر ان گناہوں سے توبہ کرنے کی ضرورت ہے. صحیح ہے، موت کے لیے تیار تو پہلے بھی ہونا تھا، ابھی کون سا کورونا وائرس کی وجہ سے آپ نے جلدی مر جانا ہے؟ کسی نے کوئی جلدی نہیں مرنا ہے بالکل بھی. ٹھیک ہے، تو انہوں نے جو سوال کیا تھا آپ لوگوں سے، اس کا جواب پوچھا تھا کسی نے، لکھا ہے اگر ہم احتیاط، اچھا غلو، ہاں کیا غلو ہے کیا غلو نہیں ہے احتیاطی تدابیر کے اندر، اس کا کسی کو نہیں پتا، کیسے پتا چلے گا بھائی آپ کو غلو کر رہے ہیں کہ نہیں کر رہے ہیں؟ آپ لوگ تو بڑی ماہر ہیں ویسے اس کام کے اندر کہ میں کوئی کام ٹھیک کر رہی ہوں کہ کوئی کام ٹھیک نہیں کر رہی ہوں، کیسے پتا کرتی ہیں آپ لوگ؟ ماہر نہیں ہے خواتین اس کے اندر، جب بیٹی کی شادی کرنی ہوتی ہے، بیٹے کی شادی کرنی ہوتی ہے تو کیا کرتی ہیں اس وقت؟ جی ویسے وہ کرنا نہیں چاہیے لیکن آپ لوگ کرتے ہیں. ہم لوگ تو ماشاءاللہ ایسے ایسے ایکسپرٹس کو جانتے ہیں اس کام کے اندر. فضول خرچ نہیں نہیں سوال پہلے سوال تو سمجھا کریں نا، اب سوال ہی نہیں سمجھ رہے اور کسی اور چیز کا جواب دینا شروع ہو گیا. نہیں میں سوال کر رہا ہوں جو انہوں نے لکھا ہے، ام یحییٰ کا سوال لکھا، میں پہلے اس کو پڑھ لیں وہ کیا انہوں نے سوال لکھا. ہم اگر ہم احتیاط کرتے ہیں، سوشل ڈسٹینسنگ کرتے ہیں، تو بعض لوگ کہتے ہیں اسباب میں اتنا غلو نہیں ہونا چاہیے. ٹھیک ہے، یعنی اتنی آپ کو اسباب اختیار کرنے میں، سوشل ڈسٹینسنگ اسباب ہے نا بیماری سے بچنے کے لیے، تو آپ کو اتنا حد سے نہیں بڑھنا چاہیے. غلو کا مطلب ہوتا ہے حد سے آگے بڑھ جانا. ٹھیک ہے، اللہ پہ بھروسہ کرو، تو ان کا سوال یہ ہے تو ہم کو کیسے پتا چلے کہ ہم اعتدال کے ساتھ اسباب اختیار کر رہے ہیں یا نہیں؟ یہ ہے ان کا سوال. اب اس سوال کا جواب دیں, فضول خرچی تو اس کا جواب نہ ہوا نا, ٹھیک ہے, اپنی مرضی چلاتے ہیں تو اس کا جواب نہ ہوا نا. اسپیشلٹی کا کیا لکھا ہے انہوں نے, اسپیشلٹی کا انسان جب بتائیں گے لائک ڈاکٹرز وغیرہ اسباب کی حد تک, اچھا یہ بھی پتہ نہیں تمہیں سمجھ میں نہیں آ رہا کیا لکھا ہے آپ نے. رسم و رواج, یہ بھی اس کا جواب نہ ہوا. غلو مینز حد سے بڑھنا, جی یہی تو یہ آپ کو بار بار بتا رہا ہے. تو ان کے سوال کا جواب کیا ہے؟ تو ہم کو کیسے پتا چلے گا کہ ہم اعتدال کے ساتھ اسباب اختیار کر رہے ہیں یا نہیں کر رہے ہیں؟ مشورہ کر کے پتہ لگے گا؟ نہیں, مشورہ جو ہے نا وہ ایسے نہیں ہوتا. مشورہ اس چیز کو نہیں کہتے. مشورہ ہوتا ہے کہ جب آپ کے سامنے دو تین آپشنز ہوتے ہیں, پھر آپ جو ہے نا وہ اپنے جیسے لوگوں سے جو ہے وہ رائے لیتے ہیں کہ آپ کا کیا خیال ہے آپ بتائیں, پھر آپ کسی اور سے پوچھتے ہیں آپ کا کیا خیال ہے آپ بتائیں, پھر آپ کسی تیسرے سے پوچھتے ہیں آپ کا کیا خیال ہے آپ بتائیں کہ مجھے یہ کام کرنا چاہیے کہ نہیں کرنا چاہیے. اور پھر جب آپ نے تین چار رائے اکٹھی کر لی ہوتی ہیں, اوپینینز اکٹھے کر لیے ہوتے ہیں, پھر آپ ان میں سے فیصلہ کرتے ہیں کہ مجھے کیا کرنا چاہیے. اس کو کہتے ہیں مشورہ کرنا, ٹھیک ہے. مشورے کی حقیقت کو سمجھنا ضروری ہے کہ مشورے کا مطلب کیا ہوتا ہے, ٹھیک ہے. تو اب اس کا صحیح جواب دیں نا, یہ سارے غلط جواب ہیں. صحیح جواب دیں, لوگوں کو دیکھ کے کون کیسے احتیاط کر رہا ہے, یہ ایک جواب ہے. اگرچہ کہ یہ صحیح جواب نہیں ہے لیکن یہ ایک جواب ہے سوال کا, ٹھیک ہے. تو کم از کم اتنی امپروومنٹ ہوئی ہے کہ سوال کا جواب اب آپ نے دینا شروع کیا. پہلے نے غلط جواب دیا مشورہ کرنا, ٹھیک ہے, لیکن وہ جواب تو تھا نا, کم از کم بے شک غلط تھا لیکن جواب تو تھا نا. دوسرے نے جواب دیا لوگوں کو دیکھ کے کون کیسے احتیاط کر رہا ہے, ٹھیک ہے, اس طریقے سے فیصلہ کرنا چاہیے, یہ بھی غلط جواب ہے لیکن جواب تو ہے کم از کم, اگرچہ کہ غلط ہے, ٹھیک ہے. چلے, اور تیسرے کا جواب ہے قرآن و حدیث کی روشنی میں جو کرنے کا حکم ہے وہ کریں تو غلو سے بچ سکتے ہیں. چلے, یہ بھی انہوں نے ایک جواب دیا, لیکن اور یہ بڑا اچھا جواب لگتا ہے, اگرچہ صحیح نہیں ہے لیکن اچھا جواب ہے, ٹھیک ہے. دیکھیں ان دونوں میں بھی فرق ہوتا ہے, ایک چیز ہوتی ہے صحیح, ایک چیز ہوتی ہے اچھی, ٹھیک ہے. تو اچھا جواب جو ہے نا وہ یہ ہے کہ قرآن و حدیث کی روشنی میں. تو اچھے جواب تک تو الحمدللہ ہم پہنچ گئے, لیکن صحیح جواب تک ابھی بھی نہیں پہنچے, ٹھیک ہے. تو اس کیونکہ اس اچھے جواب کے اوپر ایک کاؤنٹر کوشچن یہ ہوگا کہ قرآن اور حدیث کی روشنی میں, تو قرآن اور حدیث سے کوئی روشنی نکل رہی ہوتی ہے, جیسے آپ اندھیرے میں ہیں تو قرآن سے کوئی روشنی نکل رہی ہے اور آپ نے پھر اس روشنی کے اندر دیکھ لیا کہ جی مجھے کیا کرنا چاہیے, ٹھیک ہے. کیا کوئی روشنی نکل رہی ہوتی ہے قرآن و حدیث سے, تو مطلب کیا ہے آپ کا قرآن و حدیث کی روشنی؟ اس کے اوپر آپ, یعنی آپ کے جواب کے اوپر یہ کاؤنٹر کوشچن ہے, اوکے. اچھا, ایک اور کیا آیا ہے, جس پر آپ کو اعتماد ہو اسے فالو کریں. کیا مطلب؟ آپ کو اپنی امی کے اوپر اعتماد ہے, امی پر ہی سب سے زیادہ اعتماد ہونا چاہیے نا, ٹھیک ہے. تو آپ امی کو فالو کریں, وہ کیا کر رہی ہیں, یا ابو کے اوپر کسی کو اعتماد ہے تو وہ ابو کو فالو کریں, ٹھیک ہے. نہیں, تھوڑا آپ کا جواب جو ہے وہ بھی یہ کہے گا عاجز اس کے اوپر کہ صحیح جواب ہے لیکن ناقص ہے, ٹھیک ہے, اس کے اندر نقص ہے, یہ کمپلیٹ جواب نہیں ہے, ٹھیک ہے. تو نقص ہے اس جواب کے اندر, کمی ہے, اس کمی کو پورا کر کے اگر جواب دیں تو زیادہ اچھا ہوگا. علماء حق کی اطاعت کریں, ٹھیک ہے. اب آ رہے ہیں آپ ذرا لائن پر, ٹھیک ہے. تو اس کا جواب یہ ہے کہ آپ پوچھیں کہ یہ جو حفاظتی تدبیر ہے, اس حفاظتی تدبیر میں غلو تو نہیں ہے. آپ پوچھیں, ٹھیک ہے, کس سے پوچھیں, ایکسکیوز می, کس سے پوچھیں جس کو کہ آپ سمجھتے ہیں کہ وہ آپ کو صحیح جواب دینے کی اہلیت رکھتا ہے, اس سے پوچھیں. صحیح بات ہے, کوئی مشکل ہے اس بات کے اندر؟ آپ پوچھیں, جس کس سے پوچھیں, اس سے پوچھیں جس کو آپ سمجھتے ہیں کہ وہ صحیح جواب دینے کی اہلیت رکھتا ہے, اس سے پوچھیں. یہ ہے صحیح جواب اس سوال کا, ٹھیک ہے. لیکن دیکھیں, ذرا غور کریں کہ اس جواب تک پہنچنا ہمارے لیے کتنا مشکل تھا, حالانکہ کتنا آسان سا جواب ہے یہ, لیکن کتنا مشکل تھا, آپ کے ذہن میں یہ جواب نہیں آ رہا تھا, ٹھیک ہے.
तो भाई ये यही है पूरा का पूरा जो है ना खुलासा हमारी इस पूरी की पूरी क्लास का और पूरे के पूरे दीन समझने का यही खुलासा है। पूछो उन लोगों से जिनको इल्म है, जिनके ऊपर तुम एतमाद करते हो, तुम उनसे पूछो। और अगर तुम्हारी जिंदगी में कोई ऐसा नहीं है कि जिसके ऊपर तुम एतमाद करते हो, कि जिससे को तुम पूछ सकते हो, तो ऐसे शख्स को फिर तलाश करो, ऐसे शख्स को फिर तलाश करो, ठीक है, जिससे कि तुम पूछ सको। ठीक है, जब ये कोई शख्स ऐसा मिल जाता है ना कि जिसके ऊपर आपको एतमाद हो और जिससे कि आप अपने मसाइल के अंदर पूछ सकते हो, ये अल्लाह ताला की बहुत बड़ी नेमत होती है। लेकिन इस नेमत के लिए ना अल्लाह ताला से मांगना पड़ता है, इस नेमत के लिए अल्लाह ताला को अपनी तलब दिखानी पड़ती है कि ए अल्लाह मुझे कोई ऐसा शख्स चाहिए कि जिससे कि मैं पूछ सकूं, आप मुझे अता फरमा दीजिए, कोई ऐसा मींस, कोई ऐसा शख्स अता फरमा दीजिए कि जिससे कि मैं पूछ सकूं। ठीक है, तो अल्लाह ताला फिर हमारी तलब को देखते हुए, हमारी दुआ को देखते हुए हमें अता फरमा देते हैं। ठीक है, इसके बगैर जो है ना वो कुछ नहीं हो सकता। ठीक है, सीधी सी बात है, इसके बगैर कुछ भी नहीं हो सकता, तो हमें पूछना चाहिए। ठीक है, अब इस पे इन्होंने एक प्राइवेटली सवाल लिखा है, तो आपके सामने पढ़ देता हूँ इस सवाल को, कि उलमा में भी आपस में कॉन्फ्लिक्ट आ जाता है जिससे मजीद कंफ्यूजन होती है। ठीक है, उलमा में भी कॉन्फ्लिक्ट आ जाता है, एक कहते हैं कि जी जुमा पढ़ो, दूसरे कहते हैं कि जी जुमा नहीं पढ़ो, एक कहते हैं जी के यानी सोशल डिस्टेंसिंग करो, दूसरे कहते हैं जी के सोशल डिस्टेंसिंग नहीं करो। ठीक है, तो उलमा में इख्तिलाफ आ जाता है जिससे कि हमारी कंफ्यूजन बढ़ जाती है। ठीक है, बहुत अच्छा सवाल है ये, बड़ा जेन्युइन सवाल है ये। ठीक है, तो अब इसका जवाब क्या है? हाँ, जज़ाकुमुल्लाह, बिल्कुल, ये कुरान की आयत ही का के अंदर अल्लाह ने हुक्म दिया है, फसअलू अहले ज़िक्र इन कुंतुम ला तालमून। ठीक है, लेकिन इस आयत के अंदर ना हमारे साथ मसला ये है कि इसमें जो अल्लाह ताला फरमाते हैं ना, फसअलू अहले ज़िक्र, कि तुम पूछो अहले जिक्र लोगों से, यानी इल्म वालों से। यहाँ पे अहले जिक्र का मतलब वो नहीं है जो मुराक्बे करते हैं, बल्कि इल्म वाले, तुम उनसे पूछो। लेकिन अल्लाह ताला क्या फरमा रहे हैं इसके आगे, इन कुंतुम ला तालमून, अगर तुम नहीं जानते हो। ठीक है, अगर तुम नहीं जानते हो तो तुम अहले जिक्र से पूछो। मसला पता है क्या है हमारे साथ इस दौर के अंदर, जो तो कि पहले लोगों के साथ नहीं होता था, लेकिन हमारे साथ ये बहुत बड़ा मसला है। क्या मसला है ये भी मैं आपसे ही पूछूंगा, खुद नहीं बताऊंगा इसका जवाब। ठीक है, क्योंकि वी हैव टू कम टू दिस रियलाइजेशन। ठीक है, इस आयत के हुक्म, इस आयत की अतात में हमारे साथ क्या मसला दरपेश हो जाता है? फसअलू अहले ज़िक्र इन कुंतुम ला तालमून। ठीक है, व्हाट इज द प्रॉब्लम? नॉट विद दिस आयत ऑफ कोर्स, आयत के साथ क्या प्रॉब्लम हो सकता है, कोर्स अल्लाह ताला का हुक्म है, लेकिन हमारे साथ क्या प्रॉब्लम है इस आयत की अतात में? जी, हम इस आयत के ऊपर हुक्म, इस आयत के हुक्म पर अमल क्यों नहीं करते हैं? व्हाट इज द रीजन फॉर दैट? हम लोग, हमको लगता है कि हमको सब पहले से पता है, कोई जरूरत नहीं है पूछने की। एग्जैक्टली एग्जैक्टली, ठीक है ना, हम इस पर बिल्कुल यानी मुतमईन हैं कि हमें पहले से पता है, हमें पूछने की कोई जरूरत नहीं है। अगर ना भी पहले से पता होगी कोई चीज, तो हम कहते हैं कोई बात नहीं, हम किताबें खंगाल करके मालूम कर लेंगे, या हम जो है वो सोच करके ना हम सही नतीजे पे पहुंच जाएंगे, हमें पूछने की कोई जरूरत नहीं। ठीक है ना, ये एक ऐसा प्रॉब्लम है इस दौर के इंसानों के अंदर जो कि पहले दौर के इंसानों में नहीं होता था। ठीक है, और उसकी बहुत सारी वजूहत हैं, पहले क्यों नहीं होता था और अब क्यों है, लेकिन उसका तो हम पहले टाइम एक्सीड कर चुके हैं अपना। ठीक है, लेकिन अल्लाह ताला के ये हुक्म है। ठीक है, अच्छा, हमें लगता है कि हम सब जानते हैं, सब ठीक कर रहे हैं। कर कोई, हर कोई खुद मुफ्ती बन जाता है। जी ठीक है, तो अब ये तो इस आयत के बारे में डिस्कस कर लिया ना, अब जो है वो इनका जो सवाल है ना कि उलमा में आपस में इख्तलाफ होता है तो फिर हम मजीद कंफ्यूज हो जाते हैं, तो भाई इसका क्या जवाब है? ठीक है, इसका जवाब चले आपसे पूछे बगैर, क्योंकि क्लास खत्म भी तो करनी है ना, इसका जवाब ये है कि भाई अगर कोई उलमा में कॉन्फ्लिक्ट है, जैसे उलमाए हक में कॉन्फ्लिक्ट है, ٹھیک ہے, علماء باطل کی تو بات ہی نہیں کر رہے, کیونکہ علماء باطل سے تو آپ کو پوچھنا ہی نہیں چاہیے, ٹھیک ہے نا, جن کو آپ علماء باطل سمجھتے ہیں تو ان سے تو پوچھنا ہی نہیں چاہیے نا, ان کے پاس تو ہم نے جانا ہی نہیں ہے, ٹھیک ہے. ہم تو علماء حق کی بات کر رہے ہیں کہ جن کو ہم علماء حق سمجھتے ہیں. فار ایگزامپل آج کل بہت مشہور مولانا طارق جمیل صاحب جو ان کو کہتے ہیں یہ علماء حق, ٹھیک ہے, اور مولانا تقی عثمانی صاحب جی یہ علماء حق ہیں, اور آج کل وہ جو ماشاء اللہ مولانا طارق کیا نام ہے طارق مسعود صاحب وہ بڑے مشہور ہوئے ہیں آج کل علماء حق ہیں, پیر ذوالفقار احمد نقشبندی یہ علماء حق ہیں, ٹھیک ہے. تو یہ سب علماء حق ہیں, لیکن ان کے درمیان بھی اختلاف, ٹھیک ہے, کوئی کچھ کہہ رہا ہے کوئی کچھ کہہ رہا ہے کوئی کچھ کہہ رہا ہے کوئی کچھ کہہ رہا ہے, ٹھیک ہے. تو ہم کنفیوز آتے ہیں کہ ہم کس کی مانیں, ٹھیک ہے. اس کا کیا جواب ہے؟ اس کا جواب بہت سادہ سا جواب ہے, ٹھیک ہے, کہ بھائی اللہ تعالیٰ نے تو آپ کو ماننے کا کہا ہے نا, ٹھیک ہے نا, ریزلٹس تو اس کے اوپر ڈیپینڈ نہیں کرتے. ابھی بات کتنی آپ کو یہ بات سمجھائی ہے کہ ریزلٹس جو ہے نا وہ تو ہمارے اختیار سے باہر ہیں, وہ تو اس بات سے کوئی تعلق نہیں رکھتے ہیں کہ آپ جو ہے وہ مان رہے ہیں کہ نہیں مان رہے ہیں, ٹھیک ہے نا. مرنا جو ہے نا اگر آپ نے چار دن کے بعد ہے, چار دن کے بعد آپ کی موت لکھی ہوئی ہے, ٹھیک ہے, مثال کے طور پر, اللہ نہ کرے کہ ایسا کسی کے ساتھ ہو, کسی کی موت چار دن کے بعد لکھی ہوئی ہے. اب اگر وہ پیر ذوالفقار احمد نقشبندی دامت برکاتہم کی بات مان لے گا تو کیا ہوگا, وہ کوئی چھ دن کے بعد مرے گا چار دن کی بجائے؟ نہیں, اس نے چار دن کے بعد ہی مرنا ہے, چاہے اس نے مولانا ذوالفقار احمد نقشبندی کی بات مانی ہے پھر بھی وہ چار دن کے بعد ہی مرے گا, ٹھیک ہے. اگر اس نے مولانا تقی عثمانی صاحب کی بات نہیں مانی تو کیا ہوگا, وہ کوئی چار دن کی بجائے جو ہے وہ دو دن پہلے مر جائے گا؟ نہیں, وہ دو دن پہلے تو نہیں مرے گا, وہ تو چار دن بعد ہی مرے گا, ٹھیک ہے. تو بھائی ان کی جو اطاعت ہوتی ہے اس کا رزلٹ سے کوئی تعلق نہیں ہوتا, اس کا تعلق تو آپ کے نام اعمال سے ہوتا ہے, اس کا تعلق تو آخرت کے ساتھ ہوتا ہے. تو اس وجہ سے علماء حق کے درمیان جو اختلاف ہوتا ہے نا, اس سے کنفیوز ہونے کی کوئی ضرورت ہی نہیں ہے, کوئی ریلیونس ہی نہیں ہے کنفیوژن کی. آپ نے تو ایک کو پکڑنا ہے اور اس کی بات ماننی ہے تاکہ اللہ تعالیٰ آپ سے راضی ہو جائے, ٹھیک ہے, اللہ تعالیٰ آپ کے نام اعمال کے اندر ثواب لکھوا دے, ٹھیک ہے. تو بھائی کنفیوژن کی تو کوئی گنجائش ہی نہیں ہے نا, یہاں پر کوئی ضرورت نہیں ہے کنفیوز ہونے کی. آپ کسی ایک کے اوپر اعتماد کریں, اس سے پوچھ کے اپنی زندگی گزاریں, اللہ خیر صلاح, ٹھیک ہے. تو یہ جو ہے نا, یہ یعنی احتیاطی تدابیر میں کوئی کچھ کہہ رہا ہے کوئی کچھ کہہ رہا ہے, تو بھائی آپ کے آپ کو تو پتہ ہے نا یہ بات کہ آپ اپنی موت کو نہیں ٹال سکتے, آپ اپنی بیماری کو نہیں ٹال سکتے, موت تو دور کی بات, آپ تو بیماری کو نہیں ٹال سکتے, ٹھیک ہے. تو پھر آپ نے تو اطاعت اللہ تعالیٰ کا حکم جو ہے اس حکم کے اوپر عمل کرنا ہے نا, تو بس وہ تو کسی ایک ہی آپ جب اطاعت کر لیں گے تو اس حکم کے اوپر عمل ہو جائے گا. جس مکتبہ فکر کو فالو کرتے ہوں ان کی مان لیں, نہیں پورے مکتبے کو فالو نہیں کر, یہ جو معاملات ہیں نا یہ ہیں انڈیویجول معاملات, ٹھیک ہے. تو مکتبہ فکر جو ہے نا وہ تو ہوتا ہے ایک کلیکٹیو چیز, ٹھیک ہے. تو آپ جن علماء کو علماء حق سمجھتے ہیں نا, ٹھیک ہے, تو وہ علماء حق آپ ان کو اسی لیے سمجھتے ہیں کیونکہ وہ اس مکتبہ فکر سے تعلق رکھتے ہیں کہ جس مکتبہ فکر کو آپ صحیح سمجھتے ہیں, ٹھیک ہے. جیسے ابھی ہم نے چار نام لیے ہیں تو یہ سب ایک مکتبہ فکر کے علماء ہیں, ٹھیک ہے نا, جس کو دیوبندی مکتبہ فکر کہتے ہیں, ٹھیک ہے. تو ان چاروں کو آپ صحیح سمجھتے ہیں تو اس وجہ سے جو آپ نے کرنا ہے وہ آپ جو ہیں وہ یعنی ہے تو چاروں صحیح مکتبہ فکر کے, لیکن بھائی آپ کی ذاتی زندگی میں نا آپ اس طریقے سے آپ جو ہے نا یہ ان کے اوپینینز اکٹھے کر کے پھر خود سے فیصلہ نہیں کر سکتے, بلکہ آپ کو کسی ایک سے ہی پوچھنا ہوگا, ٹھیک ہے. ان چار ایک ہی مکتبہ فکر کے علماء میں سے بھی کسی ایک سے پوچھنا ہوگا کہ جی آپ مجھے بتائیں کہ میں کیا کروں, ٹھیک ہے. تو کسی ایک کے ساتھ آپ چلیں گے نا تو پھر آپ کو کنفیوژن نہیں ہوگی. اگر آپ جو ہے وہ ایک ہی مکتبہ فکر بے شک ہو لیکن آپ ہر ایک کی رائے اکٹھی کرتے رہیں گی تو پھر آپ ہمیشہ کنفیوز رہیں گے, ٹھیک ہے. چار اماموں میں بھی اختلاف ہے مگر چاروں صحیح بھی ہیں, ٹھیک ہے. تو بالکل یہی معاملہ ہے کہ جیسے امام ابو حنیفہ رحمۃ اللہ علیہ اور امام شافعی رحمۃ اللہ علیہ, ٹھیک ہے, ان دونوں میں اختلاف ہے, دونوں ایک ہی مکتبہ فکر کے بھی ہیں اور دونوں جو ہیں وہ حق پر بھی ہیں, ٹھیک ہے. لیکن آپ کے لیے تو ایک ہی ہے نا, آپ یا تو حنفی مکتبہ فکر سے تعلق رکھ سکتی ہیں یا آپ جو ہے وہ سوری آپ تو یا تو حنفی مذہب کو فالو کر سکتی ہیں یا آپ شافعی مذہب کو فالو کر سکتی ہیں, آپ دونوں سے پک اینڈ چوز نہیں کر سکتی, ٹھیک ہے, دونوں سے پک اینڈ چوز نہیں کر سکتے کہ کوئی مسئلہ ادھر سے پوچھ لیا, کوئی مسئلہ ادھر سے پوچھ لیا. بالکل یہی معاملہ آج کرونا وائرس کے مسئلے کے اندر بھی یہی معاملہ ہے, ٹھیک ہے, کہ آپ کسی ایک عالم سے پوچھ کر کے اپنے معاملات کو طے کریں, آپ ادھر ادھر سے رائے اکٹھی مت کریں, ادھر سے بھی کچھ پوچھ لیا, 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 ٹھیک ہے, اور آپ سوچنے بیٹھے ہوئے کہ بھائی اتنی مختلف رائے ہیں تو اب میں کیا کروں, ٹھیک ہے نا, اب وہ کنفیوژن کا شکار ہوئے ہوئے ہیں, ٹھیک ہے, تو یہ اس وجہ سے کنفیوژن کا شکار ہوئے ہوئے ہیں کیونکہ آپ نے جو ہے نا وہ رائے اکٹھی کرنے کا معمول بنایا ہوا ہے جو کہ آپ کو کرنا ہی نہیں تھا, یہ نہیں ہے جائز رائے اکٹھی کرنا, ٹھیک ہے. تو ہم چونکہ عوام الناس میں سے ہیں تو ہمارا کام یہ ہے کہ ہم جو ہے نا وہ کسی ایک کے ساتھ اپنا اصلاحی تعلق جوڑیں اور انہیں سے اپنے معاملات کے اندر پوچھ کے چلا کریں, ٹھیک ہے نا, تاکہ ہم کنفیوژن کا بھی شکار نہ ہو اور ہمیں عمل کی بھی توفیق ہو جائے. اب دیکھیں اگر آپ کنفیوژن کا شکار رہیں گی تو ایک تو آپ کا ذہنی ایک مسئلہ رہے گا, ٹھیک ہے نا, کیونکہ یو آر ناٹ کلیئر آن واٹ ٹو ڈو, اور دوسرا اس کا کیا بڑا نقصان ہے کہ پھر آپ عمل کب کریں گی بھائی, اگر آپ کنفیوژن کا شکار ہیں تو اس کا مطلب کیا ہے کہ آپ عمل ہی نہیں کر پا رہی ہیں, تو عمل سے تو محروم رہ رہی ہیں نا, اور آپ کا وقت کو گزر رہا ہے, آپ کی زندگی میں 6 دن رہ گئے تھے, آپ جو ہیں وہ 4 مختلف اوپینین لے کر کے کنفیوز بیٹھی ہوئی ہیں, تو اب 6 دن تو ٹوٹل زندگی میں رہ گئے, اب 5 دن جو ہیں وہ آپ کے کنفیوژن میں نکل جائیں گے تو کیا 6ٹے اور آخری دن جا کر کے عمل کریں گی؟ اگر آپ کنفیوژن کے شکار نہیں ہوں گی, ٹھیک ہے, تو پھر آپ یہ پورے کے پورے 6 دن جو ہیں وہ عمل کے اندر گزار سکیں گے, ٹھیک ہے, لیکن ہم اپنی غلطی کی وجہ سے جو ہے نا وہ کنفیوژن کے شکار بھی ہوتے ہیں اور ہم اپنی ہی غلطی کی وجہ سے اب پھر اپنا قیمتی وقت جو ہے وہ ضائع بھی کر رہے ہوتے ہیں, ٹھیک ہے, تو ہمیں ایسا ہرگز نہیں کرنا چاہیے, ہمیں چاہیے کہ ہم اپنے آپ کو یکسو کریں اور عمل کے اوپر زیادہ توجہ دیں. باقی یہ کام جو ہے نا کہ کیا اوپینین صحیح ہے کیا اوپینین غلط ہے, یہ علماء کا کام ہے کرنے کا, ٹھیک ہے نا, ان کو یہ کام کرنے دیں, ٹھیک ہے, ان کو یہ کام کرنے دیں, ٹھیک ہے, چلیں باتیں بہت ہو گئیں, انشاءاللہ باقی جو ہے وہ اگلی کلاس میں پڑھیں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.